समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसम्वादको आजको यो शनिबार स्तरीय श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, साताभरिका औपचारिक दैनिकीबाट केही पृथक, केही सृजनशील र विशेष गरी राजनीति र कूटनीति भन्दा अलग विषयमा हामी सबैको लगाव र झुकाव रहने गर्छ। संचार माध्यमहरूले पनि विदाको समयमा साहित्य, कला, संस्कृति, खेलकुद, पर्यटन जस्ता विषयलाई प्राथमिकतामा राखेर आफ्ना सामग्रीहरू श्रोता, दर्शक र पाठकहरूलाई पस्कने गर्छन्। आउनु शनिबारको यो बिहानीमा हामी पनि केही बेर आज कला, साहित्य र संगीतका कुरा गरौं। नेपाली जीवन सृजनशील क्षेत्रमा लामो समयदेखि क्रियाशील एउटा सशक्त आवाज हो प्रकाश सायमी। उहाँलाई धेरैले यस क्षेत्रका इन्साइक्लोपेडिया नै भन्ने गर्छन्। हाम्रा लेखक, कलाकार र स्रष्टाहरूबारे नजिकबाट अध्ययन गरिरहनुभएका प्रकाश सायमी चलचित्र निर्देशक, संगीत र साहित्यका प्रखर विश्लेषक र आफै एक कुशल रेडियो प्रस्तोता पनि हुनुहुन्छ। उहाँ यतिखेर हाम्रो प्रत्यक्ष सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार प्रकाशजी, स्वागत छ रेडियो नेपालमा। अब हामी कहीँ कतै प्रसारणसँग पनि आबद्ध भएका व्यक्तिहरू आज शनिबारको दिन अलिकति केही पृथक विषयहरूमा पनि कुराकानी गरौं भनेर मैले समय लिएको, समय दिनुभयो, धेरै धन्यवाद छ यहाँलाई। कसरी चलिरहेछ जीवनशैली आजभोलि?
यो अलिकति सुस्त र अलिकति सक्रिय हुँदै, बिबिचमा रोकिँदै त्यसरी नै गतिशील रूपमा चलिरहेको छ। अब यहाँले बारम्बार उद्घोषण गर्नुभएको शब्द सृजनशीलता चाहिँ अब नबन्ने चिज भयो, यो चाहिँ जस्तै अवस्थामा पनि सक्रिय नै रहने भयो। अरू कुराहरू अब जस्तो क्रिएटिभ सेक्सन बाहेक अरू पार्टहरू चाहिँ अलिअलि निर्भर हुने हुनाले त्यो चाहिँ अलिकति बाधा व्यवधान नै भइरहेको जस्तो महसुस भइरहेको।
अब नेपालकै प्रसंगमा कुरा गर्दा अधिकांश क्षेत्रमा राजनीतिको प्रभाव र प्रभुत्व चाहिँ अत्यधिक छ। कला, साहित्य, संगीत यस्ता क्षेत्रमा चाहिँ प्रत्यक्ष रूपमा भन्दाखेरि कलाकारहरू राष्ट्रका गहना हुन् पनि भनिन्छ। साहित्य, कला, संगीत बिना चाहिँ जीवन अपुरो छ भनेर पनि यसलाई भनिन्छ। एक किसिमको चाहिँ लगाव छ मानिसहरूको, होइन? तर पनि समग्रमा हेर्दाखेरि पहिलो र दोस्रो दर्जाका नागरिक जस्तो व्यवहार भएको पनि कहिलेकाहीँ प्रतिक्रिया आउँछ। त्यस्तै हो स्थिति।
एउटा यसको गम्भीर पक्ष चाहिँ मैले के देखेँ भने, जस्तो तपाईँले भन्नुभयो, जस्तै अब हामी कहाँ सय वर्षदेखि नै वा त्योभन्दा अगाडिदेखि नै कलाकारलाई, स्रष्टालाई सम्मान गर्दा राजनीतिज्ञ वा पदका उच्च व्यक्तित्वहरू आउने वा विशेष गरेर प्रशासनिक महत्वका उच्च पदका व्यक्तित्व आएर दिँदाखेरि त्यसको महत्व हुने कारणले पनि हामीले पहिलेदेखि नै राजनीतिलाई सर्वोपरि मान्दै आयौँ। अब गरिबी, समस्या, यी सबै कारणले गर्दा राजनीति प्रमुख कारण भएको हुनाले कला, साहित्य, संस्कृति चाहिँ एउटा ऐच्छिक विषय जस्तो भएर गयो। तर अब जुन अन्य मुलुकका हामी कुरा गर्छौँ, जुन मुलुकमा कलाकारको समाचार, प्रश्न साहित्यको समाचार चाहिँ पत्रिकाको फ्रन्ट पेजमा आउँछ, त्यो मुलुकहरूले धेरै पहिले राजनीतिलाई दोस्रो चिज बनाइसक्यो र राजनीति पनि अरू जस्तै सहकारीमा हिँड्दै गर्ने चिज भइसक्यो। तर हामी कहाँ अझै भइसकेको छैन, किनभने सामान्य एउटा पुरस्कार दियो भने पनि त्यो पुरस्कारको राशि वा धन जसरी पनि मन्त्रालयबाट वा सरकारी स्तरबाट उपलब्ध गराउनु पर्ने कारणले के कारणले त्यो जोडिँदै आएको हुन्छ। पुस्तक प्रकाशनका कुराहरू, सिनेमा प्रदर्शनका कुराहरू, धेरै कुराहरू छन्। हाम्रै छिमेकी मुलुक भारतमा आजभन्दा भारत स्वतन्त्र भएको यो 70-75 वर्ष लामो इतिहासमा उनीहरूकोमा पनि 50 वर्ष अगाडि हेर्ने हो भने राजनीतिक कुरा धेरै निर्भर गर्थ्यो, अहिले त्यहाँ गर्दैन। तर पनि अहिले हामीले हेऱ्यौँ भने भारतीय समाचारको शीर्षकमा राजनीतिज्ञको समाचार बराबरै फिल्म स्टारको समाचार पनि त्यसरी नै आउन थाल्छ, वा लेखकहरू पनि त्यसरी नै चर्चामा हुन्छन्। यो लेखक कलाकारहरू आर्थिक रूपले कमाइले सम्पन्न भएर स्वतन्त्र भएपछि, उसले देशलाई वा राष्ट्रलाई कर तिर्न थालेपछि, गर्व गर्न सक्ने भएपछि, त्यसपछि यो कुराको प्रमुखता हुने रहेछ। अब हामी कहाँ अझै पनि दयनीय नै अवस्था छ, किनभने एउटा कार्यक्रम सकेर सबैजना फर्किने बेलामा साह्रै ठुलो कलाकार पनि, वरिष्ठ भनेको कलाकार पनि, कसैले उसलाई घर पुर्याइदिन्छ कि भनेर लिफ्टको आशामा उभिरहने एउटा हरिजन जस्तो एउटा एकदमै पिछडिएको मान्छे जस्तो गरेर सभाको कार्यक्रममा देखिन्छ। त्यो हुनुको कारण चाहिँ के छ भने, हामी कहाँ हाम्रो सर्जकले आफ्नो चिजको रोयल्टी वा आफ्नो चिजको हकदाबी गर्न सक्ने त्यो खालको उत्कृष्ट साथ दिन नसकेको कारणले पनि हो कि भन्ने मलाई लाग्छ.
जस्तो अब आजभोलि भनौँ न सेलिब्रिटी भन्छन्, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा सेलिब्रिटी भनेको एकदम तडक भडकमा पनि एकदम अग्र पंक्तिमा देखिने होइन, उनीहरूकै पछाडि प्रेस मिडियाहरू पनि पछि लाग्ने, आमदानीकै हिसाबले पनि होइन विश्वमा लोकप्रिय भएका कलाकारहरू जो विश्वव्यापी छन् उनीहरूको आमदानी कति, उनीहरूका चाहिँ शोख र विलासका कुराहरू चाहिँ एउटा समाचारको विषय बन्ने गर्छ. तर पनि जो निरन्तर लागिरहेका छन् हामी जस्तो चाहिँ अलिकति अल्प विकसित देशमा बसेर यो सृजनशील क्षेत्रमा लाग्ने मानिसहरूले कहिले चाहिँ त्यो त्यो अवस्थाको महसुस गर्न पाउलान्, अथवा हामी हाम्रो अहिलेको यो आधार जुन बनिरहेको छ त्यो आधारले हामीलाई कस्तो समाजको परिकल्पना गराउँछ?
अब आमदानीको हिसाबले हेर्ने हो भने त विश्व वर्ल्ड फेनोमेनामै नै हामीले हेर्ने हो भने सिनेमा क्रिकेट र यो विशेष गरेर ग्लामर फिल्डमा धेरै कमाई हुन्छ, किनभने उनीहरूको जीवनको पनि जीवनचर्याको पनि निकै लोभलाग्दो आकर्षण हुन्छ जनसमाजमा, यिनीहरूलाई नकल पनि गर्छन्. अब अहिले नै हामीले पश्चिमी मुलुकमा हेऱ्यौँ भने टेनिस खेलाडीहरूको ग्लामरलाई लिएर उनीहरूका बारेमा लेखेका समाचारहरू सानो कुराहरूले पनि कति ठुलो महत्त्व राख्छ. अब कमाई पनि त्यस्तै, उनीहरूलाई स्पोन्सर गर्नेहरू यति धेरै हुन्छन्, तर हामी कहाँ पनि त्यो बढ्दै बढ्दै आएको छ. अब यो कोट अनकोट यो सेलिब्रिटी भन्ने शब्द चाहिँ हामी कहाँ कुनै कलाकारलाई दिन सुहाउँछ वा सुहाउँदैन त्यो चाहिँ मलाई अलिकति असमञ्जसमय छु, तर छन् हामी कहाँ पनि सेलिब्रिटीहरू. अब चित्रकलामा शशि विक्रम शाह सेलिब्रिटी हो भने खेलकुदमा हाम्रो पहिलादेखि नै आफ्ना खेलाडीहरू फुटबल खेलाडीहरू थिए, अब हामीले नै नाम सुन्दै आएका कयौँ खेलाडीहरू र अहिलेका क्रिकेटका खेलाडीहरू पनि एक किसिमको जनआकर्षणको विषय नै हुन्. उनीहरू कुनै बिहामा कुनै व्यवहारमा गयो भने उनीहरूले लोभलाग्दो आकर्षण बनाउँछन्, तर फेरि त्यही ठाउँमा सबै एउटा झण्डावाल मन्त्री आयो वा कोही एउटा व्यक्ति आयो भने त्यो सबै भिडकुटा मुरिन्छ, किनभने जनतामा त्यो सोचको बदलाव आउन धेरै नै गाह्रो भइरहेको छ. अब एउटा कलाकारले हामीले उदाहरणमा हेर्दा पञ्चायत कालमा जब कुनै बन्द छन्दको घोषणा गरेको बेलामा एउटा कलाकारले हात जोडेर अपिल गरेर बन्द फिर्ता लिउँ भन्दा अहिले त छोड्यो, किनभने अब कलाकारहरू नै पार्टीका पिसलग्गु भएर वा पार्टीको छाप बोकेर हिँड्न थालेपछि अब कलाकार कम राजनीतिक कार्यकर्ता बढी देख्न थालेपछि यो स्वाभाविक रूपमा आएको छ. अब हामीले पहिलेका एकदमै क्रान्तिकारी गीत गाउने कयौं कलाकारहरू गायनमा सङ्गीतमा राम्रो भए पनि उहाँहरूलाई पार्टीको कार्यकर्ताको रूपमा हेरिएको पाइन्थ्यो, उहाँहरूलाई पनि कयौं समय लाग्यो पार्टीबाट बाहिर आएर आफ्नो स्वतन्त्र अस्तित्व बनाउन. तर जसरी हामीले एउटा सिङ्गो कलाकारिताको नाम पोकेको विश्वका प्रसिद्ध चित्रकारहरू वा पिकासो वा एम एफ हुसेन वा लता मङ्गेशकर वा मेहदी हसन जसरी हामी सुन्छौँ चिन्छौँ त्यसरी हाम्रो व्यक्तित्वले इकाइ बनाउन नसकेको कारण चाहिँ तपाईँले भने जस्तै एउटा आर्थिक कारण पनि प्रमुख हो. सङ्घर्ष योगदान भइकन पनि समाजले दिन नसकेको एउटा त्यो अस्तित्व पनि हो. अब हाम्रो देशमा नेपाली सङ्गीतको ठुलो एउटा व्यक्तित्व बित्नुभयो कुनै समय सङ्गीत प्रवीण नरराज ढकाल, उहाँ बित्दाखेरि कुनै समाचारै थिएन, तर उहाँभन्दा 30-35 वर्षपछिको एउटा गायकले आत्महत्या गरेर बित्यो, तर उसको भयङ्कर समाचार थियो. त्यसले गर्दा जनताको समयको अहिलेको रुचि कता छ त्यसले पनि ठुलो काम गर्दो रहेछ. अब सिनेमाकै इतिहासमा पनि हाम्रो अहिले हामी 60-62 वर्षको लामो इतिहासमा छौँ, तर हाम्रो अहिले पनि सिनेमाका सुरु सुरुका नायकहरूलाई हामीले देख्यौँ कहीँ कतै भेट्यौँ भने उहाँहरूको अहिले पनि स्थिर जीवन छैन, या त उनीहरू सिनेमा खेलिरहेका छन् र जग्गा जग्गा सम्बन्धी काम गरिरहेका छन् या अर्को एउटा दोकान पनि चलाइरहेका छन्, त्यसरी जीवन बाँधी रहेको कारणले गर्दा सम्पूर्ण रूपमा हाम्रो कलाकारले त्यो अस्तित्व स्वीकार्न सकेको छैन. अब हुन सक्छ यो समय होला वा अर्को समय होला भन्दा भन्दै समय बित्दै गएको छ र नयाँ पुस्ताले अलिकति बनाउँदै पनि आएको छ. अब अहिले अरू विभिन्न व्यापारिक माध्यमहरू छ, विज्ञापन खेल्ने वा स्पोन्सर कार्यक्रमहरूमा बाहिर जिल्ला जिल्ला जाने वा कुनै चिजको एउटा ब्रान्ड एम्बेसडर हुने, ती कारणले गर्दा पनि अलिकति स्तरीय जीवन त सुरु भएको छ. अब सम्भावना हेर्दै जाउँ.
जस्तो अब राजनीतिक प्रभावकै कुरा गर्दाखेरि स्रष्टाहरूका बीचमा पनि एउटा स्वतन्त्रतापूर्वक आफ्नो अभिव्यक्तिहरू सार्वजनिक गर्ने व्यक्ति कसैको पक्ष विपक्ष नलिइकन एउटा समाजको धड्कन समाजको चाहिँ आशयलाई चाहिँ प्रकट गर्ने अभिव्यक्त गर्ने व्यक्ति कलाकार स्रष्टा भनेर हामी भन्छौं. कहिले प्रगतिशील लेखकहरू प्रजातान्त्रिक लेखकहरू होइन भोलि राष्ट्रवादी लेखकहरू विभिन्न वामपन्थी लेखकहरू यो विभक्त हुनु एउटा विकृति भनेर यसलाई मान्ने अथवा यो एउटा चाहिँ परम्परा नै हो यो संसारभरि चलेको हो हिजो यस्तै थियो भन्ने अथवा अहिले सोसियल मिडियाको जुन एउटा युगमा हामी प्रवेश गरिरहेका छौं यो भित्र चाहिँ एउटा खुल्ला अवसर जब आएको छ माने कसरी कम्पेयर गर्न सकिन्छ यो ट्रेन्डलाई यो प्रवृत्तिलाई.
यो राजनीतिक रूपमा विभक्ति हुने भनेको चाहिँ विकृति पनि हो तर मलाई लाग्छ एउटा विसङ्गतिको एउटा पराकाष्ठा पनि हो. अब राजनीतिले पनि राजनीतिमा पनि फेरि ज्ञान बुद्धि विवेक पशु भएका परिपक्व राजनीतिज्ञ नभएको समय पर्यो. त्यसले गर्दा हामीलाई डर पनि त्यही छ. हामीलाई सही नेताले सही समयमा सही मान्छे छान्छु छान्दैन भन्ने पनि थाहा. अब सयाली सालको सिर्जना चैत्र तिनको आन्दोलन होस् वा बासठी त्रिसठीको आन्दोलनमा कयौं स्रष्टाहरू मैदानमा गए जेल गए कयौंले कुटाई खाए ती कोही पनि पछि स्वतन्त्रता प्राप्त भएपछि वा गणतन्त्र आएपछि वा बौद्धल व्यवस्था आएपछि पुग्नु पर्ने ठाउँमा पुगेनन्. जस्तो दुईवटा नाम त म अझै पनि सम्झिन्छु श्रद्धेय कवि नाटककार वासु शशिमा प्राज्ञ हुनै नपाइकन बित्नु भयो. त्यसै गर्न स्रष्टा पारिजात जसले कयौं योगदान पुर्याउनु भयो उहाँ आन्दोलनको बेलामा जहिले पनि सडकमा हुनुहुन्थ्यो तर प्राप्ति भइसकेपछि अरू व्यक्तिहरू सत्तामा कुर्सीमा पुगेको उहाँले पनि देख्नुभयो. यसपछि पनि कयौं प्रकारान्तरले कारण बनेका छन्. अब अहिले झन् अहिले जटिल अवस्था के भयो भने राजनीतिक योगदान वा सङ्घर्षको योगदान भन्दा पनि अब जातीय योगदान अनि स्थानीयताको पहिचान यी धेरै कारणले अब आउनुपर्ने मान्छे ढिलो भइरहेका छन् नआउनुपर्ने मान्छे पहिलो आइरहेका छन्. फेरि यहाँ क्याटागोराइज पनि केही पनि कुराको छैन. कुनै कार्यक्रममा एउटा साङ्गीतिक कार्यक्रममा जज बस्ने योग्यता र नेपाल प्रज्ञा प्रतिष्ठानमा उपकुलपति कुलपति हुने योग्यता एउटै जस्तो भइसकेको छ. त्यसले गर्दा हामी कहाँ यो प्रतिस्पर्धाको मैदान नै हामी गाईजात्रामा छौँ कि घोडजात्रामा छौँ नै हामीलाई थाहा भइरहेको छैन. त्यो स्थितिबाट हामी बाँचिरहेका छौँ.
त आदरणीय श्रोताहरू रेडियो नेपालको प्रभातीय प्रस्तुति अन्तर सम्वादको आजको बिहानीमा हामी कला साहित्य संगीत आदि क्षेत्रको विश्लेषण गर्ने प्रयास गरेका छौं र हामीसँग हुनुहुन्छ प्रकाश सायमी जो विभिन्न क्षेत्रहरूसँग सम्बन्ध राख्नुहुन्छ. उहाँ आफै पनि एउटा स्रष्टा लेखक प्रस्तोता हुनुहुन्छ चलचित्र निर्देशक पनि हुनुहुन्छ. यी विभिन्न आयामहरूलाई समेटेर आजको यो शनिबार स्तरीय वार्ता हामी अगाडि बढ़िरहेका छौं. जस्तो पदक पुरस्कारहरूको कुरा चाहिँ विवादित हुने गर्छ कतिपय देशहरूमा होइन अब विभिन्न विधाहरूमा पुरस्कारहरू दिइन्छ. कसरी यसलाई चाहिँ क्याटेगोराइज गर्ने को मान्छे उपयुक्त पात्र हो को होइन अथवा को चाहिँ राजनीतिक नेतृत्वको चाहिँ नजिक छ होइन को पार्टीको आस्थासँग चाहिँ नजिक छ यी विभिन्न कारणले गर्दाखेरि त्यति चाहिँ चित्त बुझ्दो नतिजाहरू आइरहेको छैन चित्त बुझ्दो व्यक्तित्वहरू चाहिँ अगाडि आउन सकेका छैनन्. कतिपय मानिसहरू चाहिँ पर्दा पछाडि नै जीवन व्यतीत गरिरहेका छन् यस्तो अवस्था पनि देखिएको छ. त्यसकारण अब राज्यले यो क्षेत्रलाई यदि समुचित किसिमले विकास गर्ने हो भनेदेखि अहिलेका यी विकृतिहरूलाई कसरी चाहिँ हामी चाहिँ एउटा सुसंस्कृतितर्फ चाहिँ अगाडि बढाउन सकौंला के सुझाव दिनुहुन्छ यहाँ.
यसमा निराशा हुनुपर्ने त कुरा केही देख्दिनँ. जसले पुरस्कार पदक तकमा लिँदैनन् तिनीहरूको लागि यो कुनै आकर्षणको विषय भएन. जसले लिएर पनि अपमानित महसुस भएका छन् उहाँहरूले फर्काउने भारतमा पनि एउटा ठुलो अवार वापसी भन्ने आन्दोलन चलेको थियो त्यो पनि गर्न सकिन्छ. अब नपाएकाहरू र लोप भएकाहरूले अब त्यो च्यानल खोज्ने परम्परा त जारी नै छ. अहिले पनि भर्खरै नेपाल सरकारले अब विभूषण पदक सिफारिस गर्ने कमिटी बनाउन थालेको छ. अब त्यो कमिटीको मान्छेसँग नजिक भइयो भने त्यसै पनि पाइन्छ भन्ने धारणा छ. तर पञ्चायत कालमा गोर्खा दक्षिण बाहु होस् वा अहिले दिइने पदकहरूमा वास्तवमा सिन्का बराबरको पनि फरक छैन. त्यो चाहिँ सत्य नै हो. किनभने लिइसकेपछि लिने मान्छेलाई लाज लाग्नुपर्ने अवस्था अहिले बढ्दै गएको छ. कलाकारहरूले त्यति बेला ठुलो पदवी पाएको भनेको त्रिशक्ति पट्ट भन्ने थियो त्यति बेला हाम्रो एकजना गायक सङ्गीतकार त्यसै गरी गीतकारलाई पछि बौद्धले व्यवस्था आएपछि नि उहाँहरूले नै पाउनुभयो. किनभने त्यो बेलाको मान्छे र पछिको मान्छे फरक रहेनछ भन्ने कुरा देखियो यो हाम्रो निरन्तर बगिरहेको राजनीतिक प्रभावमा. अब अहिले सिफारिस गर्दाखेरि पनि एउटै मञ्चमा हामीले अब वरिष्ठ अभिनेता रतनदास प्रकाशलाई वा कुनै अर्को दिवंगत भएको प्रतिभालाई र अहिले भर्खर फिल्ममा आएको अभिनेत्रीलाई थोरै पदक दियो भने त्यो कहिले पनि न्याय हुँदैन। रतनदास प्रकाश एक शताब्दीका रूपमा चिनिन्छन् भने उहाँ दिवंगत भइसकेपछि उहाँले दिएको तकमाको महत्त्व चाहिँ जिउँदोलाई दिएको भन्दा पनि धेरै महत्त्वपूर्ण हुनुपर्छ त्यो जस्तो मलाई लाग्छ। अब हामीले हाम्रो छिमेकी मुलुकका कलाकारहरूलाई पनि यहाँ देशमा पहिला गोर्खा दर्शन बाहु दिएको छ, बाहिर कत्रो ठुलो यसको चर्चा भएको छ। जस्तो हाम्रो छिमेकी मुलुक पाकिस्तानका गजल गायक मेहदी हसनलाई पहिलोपटक विदेशी कलाकारलाई गोर्खा दर्शन बाहु दिँदाखेरि पञ्चायत कालमै पनि हाम्रा कलाकारहरूले विरोध गरेका थिए। देशभित्रका कलाकार नदिएर बाहिरकोलाई दियो भनेर भनियो तर विरोध हुँदा हुँदै पनि त्यो पदकको भयङ्कर ठुलो महत्त्व भयो। अब हाम्रै भारतमा छिमेकी मुलुक भारतमा पनि हाम्रा नेपाली कलाकारहरू जस्तो दार्जिलिङका गायक सङ्गीतकारलाई पश्चिम बङ्गाल सरकारले पुरस्कार दियो, पछि जब गोर्खाल्यान्डको आन्दोलनलाई पश्चिम बङ्गालले दबाएपछि ती धेरै कलाकारले एवार्ड वापसी भनेर त्यो पुरस्कार फर्काइएको छ। त्यसले गर्दा यो पुरस्कार पदक तकमा भनेको चाहिँ कहिले पनि न्यायोचित चाहिँ हुँदैन। नलिने मान्छे अलिकति निष्कलङ्क होला, लिने मान्छेले चाहिँ बारम्बार गाली खाइरहनु पर्ने परिस्थिति चाहिँ छ। जस्तो हामी कहाँ यहाँ असन्तुष्टहरूले गाली गर्ने एउटा छ, पाएर पनि अब आफूले भन्दा ठुलो अर्कोले पायो भने त्यो गाली गर्ने पनि छ, अनि दिन पनि धेरै हतार गर्ने, जसले त्यो कुनै कुनै सम्मानहरू चाहिँ यति हतार गरेर दिइन्छ, अब ल तपाईँले यो पाएपछि कुनै काम नगर्नुहोस्, घरमा चिपलाएर बस्नुहोस् भनेको जस्तो लाइफ टाइम अचिभमेन्ट जस्तो मानिने गरिन्छ। जबकि लाइफ टाइम अचिभमेन्ट भनेको त एक समय त्यस्तो उचाइमा गएर दिइन्छ जुन समय उसलाई एउटा सम्पूर्ण काम सकेर जीवनको एउटा अन्तिम क्षणमा उसलाई दिइने सम्मान हो। त्यो त यहाँ अहिले काम गर्दै गरेको मान्छेलाई पनि दिइन्छ, भर्खर सुरु गरेकोलाई पनि दिएर पनि हास्यास्पद पनि भएको छ। त्यसमा चाहिँ ठुलो मन्त्रालय नै बनाउनु पर्ला जस्तो देखिसक्यो।
अब जस्तो भनौँ न, अहिले पछिल्लो समयमा अर्को एउटा ट्रेन्ड पनि के देखियो भने टेलिभिजनहरूमा विशेष गरी श्रव्य दृश्य माध्यमहरूमा चाहिँ यो रियालिटी शोहरू गर्ने होइन, नेपाल आइडल भने जस्तै, लिटल च्याम्प्स भने जस्तै, विभिन्न खालका यी कार्यक्रमहरू, लोकदोहोरी प्रतियोगिता, एकातर्फ यसले प्रतिस्पर्धालाई पनि बढावा त दिएको छ, तर कतिपय अवस्थामा हामी सुन्छौं कि यस्ता खाल अन्य अवार्ड कार्यक्रमहरू चाहिँ बिक्रीमै हुन्छन्। कसले कति पैसा लेनदेन गर्छ, कसलाई एक्सपोजर चाहिएको छ, यसले यिनीहरूको चाहिँ बोलवाडा बढी भइरहेको छ भन्ने त्यतातर्फ पनि कुरा आएको छ। यो रियालिटी शोहरू चाहिँ कतिको प्रतिस्पर्धी हुन् र यसले आगामी दिनमा चाहिँ प्रतिभाहरू, नव प्रतिभाहरूलाई चाहिँ प्रोत्साहित गर्न के कस्तो चाहिँ भूमिका खेलिरहेछ यसै?
यसमा तपाईँले सोधेको प्रश्नको दुईटा अलग अलग
हजुर,
यो पदवीहरू दिने जुन चलन छ, कसैले कसैलाई अब सुपरस्टार, कसैले कसैलाई महागायक, कसैले कसैलाई के पदवी दिने, यो चाहिँ हाम्रो खल्ती पदवी भनेर निकै चलन चल्तीमा आएको छ। अब यो पनि एउटालाई दिएको पदवी अर्कोलाई दिँदा क ख ग गरेर दिनुपर्ने हुनसक्छ भोलि पर्सि, म पनि फलाना हुने पदवी पाएको मान्छे नै हुँदा, म पनि त हुने, म 42 सालको, म 44 सालको भन्ने यस्तो लेभलहरू आउला जस्तो लाग्छ मलाई। यो सम्मान र पदवी र विभूषणको यो उपाधिको चाहिँ ठुलो विवाद छ। अब यो टेलिभिजनहरूमा चल्ने म्युजिकल रियालिटी सो चाहिँ मलाई एउटा के लाग्छ भने प्रतिभा प्रस्फुटनको एउटा माध्यम चाहिँ हो, तर प्रतिभा खोज्ने माध्यम चाहिँ होइन। यो प्रतिभा खोज्नलाई त एउटा ठुलो च्यानलै चाहिन्छ जुन चाहिँ यसरी टेलिभिजनमा बोलाएर भोटका आधारमा, मतका आधारमा पाइँदैन। किनभने हामीले अहिलेसम्म देख्दै आएको एउटा इतिहासमा हाम्रै मुलुकमा पनि कयौँ यो म्युजिकल सोमा आएका पहिलो दोस्रो भएका गायकहरू विलय भएका छन्। भारतमा इन्डियन आइडल भनिएको गायक नै नेपालमा आएर मात्र गीत गाएर फर्केर गएको छ, भारतमा कहीँ कसैले चिन्दै चिन्न चिनेको भन्छ। त्यसले गर्दा यस्तो कुराहरू चाहिँ एउटा स्पन्सरको नियतले, त्यो व्यापारिक संस्थाको आफ्नो एउटा प्रोपोगान्डाको तरिकाले धेरै कारणले चलेको हुन्छ। त्यहाँ गाइने गीतहरूको छनौटको आधार पनि हेर्नुभयो भने एउटा कुरा चाहिँ के लाग्छ भने उनीहरूले केही गीत चाहिँ सुन्छन् है, पुरानो अब गाउनको लागि सिक्नुपर्ने हुन्छ, त्यो गीतलाई चाहिँ अलिकति बचाउँछ। जस्तो जुनसुकै उमेरको एउटा गायिका वा गायक आए पनि त्यस्तो एक समय नारायण गोपाल वा एक समय तारा देवी गीतहरूलाई अध्ययन चाहिँ गर्नुपर्ने हुन्छ, त्यसले अलिकति एउटा शिष्ट परम्परा बसाल्छ। अब जितेर आएर उसले कुनै ठुलो मञ्च पाएको वा कुनै ठुलो योगदान पुर्याएको चाहिँ धेरै कम यी टेलिभिजनका रियालिटी सोका स्टारहरूबाट देखिएको छ। किनभने यिनीहरू एउटा सिजनको क्रिकेटको म्याचको एउटा स्टार जस्तै मात्र हो, खेलमा तयारी हुन्छ, अर्को खेलमा यिनीहरूको नामै हुँदैन। त्यसले गर्दा भारतकै हामीले भनौँ न पहिलो इन्डियन आइडल को हो भने अहिले कसैलाई थाहा छैन, जबकि उसले कहीँ गीत पनि गाइरहेको छैन, अहिले ऊ कतै हुलाक सेवातिर काम गरिरहेछ भन्ने सुन्यौँ। त्यस्तो किसिमले अब चर्चा भएको बेला ऊ चाहिँ एउटा राष्ट्रको चुनावै उठे यस्तो गरी चर्चा हुन्छ उसको मान्छेले मोबाइलमा एसएमएस गरेर त्यहाँबाट उसले उसलाई पुस गरेर उसले उसलाई गरेर करोडौँ करोड लगानी गर्छन् तर एक दिनको एक रातको एउटा सोको स्टार हुन्छ भोलिपल्ट नामै हुँदैन त्यसले गर्दा यो सोहरूलाई पनि एकदमै गम्भीर रूपले वा प्रणालीगत रूपमा जानुपर्ने हामीले अनुभव चाहिँ गर्छौँ तर यो जरुरी पनि छ जस्तो लाग्दैन किनभने अब समयको अनुसार टेलिभिजनको आफ्नो आवश्यकताको कार्यक्रम आउँछ अब भोलि सिङ्गर भन्दाखेरि युट्युबरको मार्केट होला जस्तो अहिले हामीले विश्वका प्रसिद्ध युट्युबरहरू जस्तो मिस्टर किस्ट जस्तोहरू चर्चित छन् उहाँ उनीहरू केही अरू योगदान नपुगेकन पनि युट्युबर मात्रै भएको भएर पनि विश्व तहका मजाइरहेका छन् बिस्तारै बिस्तारै भोलि अब कमेडी सोबाट कोही आउलान् र त्यो कमेडी सोबाट आएको मान्छे नै फेरि त्यसको ठुलो नेता बन्न सक्ने योग्यता बन्न जाला त्यो पनि एउटा विडम्बना मैले देखेको छु
हजुर जो अन्त्यमा म सोध्न चाहन्छु प्रकाशजी दुई मिनट डेढ मिनट समय बाँकी छ जस्तो खेलकुदको क्षेत्रमा लागेका चर्चित व्यक्तित्वहरू त उनीहरू एउटा पोइन्टको आधारमा एकदमै निश्चित मापदण्डको आधारमा अगाडि पछाडि हुन्छन् अब हामी कहाँ भनौँ न अर्निको जस्ता कलाकार पनि थिए होइन देवकोटा जस्ता चाहिँ महाकवि पनि यो देशले जन्मायो तर चिन्न सकेन भन्ने एउटा प्रश्न आउँछ नि कसरी चिन्ने त अब हामीले
यो खेलकुद र अरू क्षेत्रमा चाहिँ पहिलादेखि नै भेदभाव चाहिँ भएको छ यो मैले यतिकै भन्दा चाहिँ अलिकति अन्याय हुन जाला किनभने पञ्चायत कालमा पनि भूपी शेरचलले एउटा ठुलो आवाज उठाउनु भएको थियो खेलकुदको विकासको लागि सिमेन्टको बोराबाट दस रुपियाँ पाँच रुपियाँ कर कटौती गर्न सक्ने सरकारले अन्य क्षेत्रको लागि किन सकेन भनेर कवि भूपी शेरचलले बारम्बार कुरा उठाएको थियो खेलकुदको लागि तत्कालीन राजा रानी युवराजहरू मन्त्रीहरू पनि ठुलो उत्सुकता साथ खट्ने गर्थे अब तर त्यो मापदण्डमा अरू क्षेत्रको लागि खर्च भएको छैन अब हामीले यही बिस तिस वर्षको इतिहासमा हेर्ने हो भने कयौँ खेलकुदका रङशालाहरू बने होला तर नेपालमा नाटक देखाउने रङ्गमञ्चहरू अब नयाँ बनेकै छैन बनेका पनि भत्केका छन् अब सिनेमा हलहरू त लगभग नष्टै हुने अवस्थामा पुगिसक्यो किनकि कयौँ सिनेमा हल जुत्ताको सोरुम बन्न थालिसक्यो त्यसले गर्दा खेलकुदमा जुन लगानी भएको छ अरू क्षेत्रमा भएको छैन यहाँले भन्नुहोस् जस्तै अर्निको कुरा गरौँ वा हाम्रो सिद्धिदास महाजुको कुरा गरौँ वा शङ्करदास साखाको कुरा गरौँ वा अन्य व्यक्तित्वहरू ठुल्ठुला शास्त्रीय गायकहरूको कुरा गरौँ जस्तो हाम्रो रामप्रसाद राय जसले तराईमा एउटा नेपाली सङ्गीत महाविद्यालय खोल्ने सपना गर्नुभएको थियो वीरगन्जमा उहाँको सपना के भयो यस्तो धेरै कुराहरू छ अझै पनि बाँकी नै छन् अब अहिले अहिले पनि म एकजना प्रसिद्ध गायक हाम्रो मुरलीधर आफ्ना पिताको सपना पुरा गर्न म नेपालमा एउटा सङ्गीत विद्यालय खोल्न चाहन्छु भनेर लागिरहनु भएको छ अब यसलाई सरकारले निर्दिष्ट रूपमा पहिचान गरेकै छैन कुनै बजेट भाषणमा शास्त्रीय सङ्गीतको यस्तो विद्यालय बन्छ भनेर चाहिँ घोषणा भएको पनि देखिँदैन अनि हरेक पटक हाम्रो यहाँ शास्त्रीय सङ्गीतका विद्यार्थीहरू भारतको इलाहाबाद र प्रयाग सङ्गीत विद्यालयबाट प्रशिक्षित हुनुपर्ने वा परिचित हुनुपर्ने
भनेपछि समग्रमा यसलाई यसलाई पुनरावलोकन गर्नुपर्ने र एउटा समय सापेक्ष रूपमा यसलाई एउटा कसीमा एउटा एउटा नियमभित्र चाहिँ आबद्ध गरेर अगाडि जानुपर्ने निरन्तर प्रयास गर्नुपर्ने आवश्यकता देखियो प्रकाशजी आजलाई समयमा यति नै दिन सकियो फेरि फेरि पनि यी सृजनशील विषयहरूमा हामी संवाद गर्नेछौ समयको लागि यहाँलाई हार्दिक धन्यवाद
धन्यवाद
आदरणीय श्रोताहरू अन्तरसंवादको निर्धारित समय सकियो हामी कला साहित्य संगीत चलचित्र लगायतका विषयमा विश्लेषण गर्दैथ्यौं एकजना परिचित स्रष्टा प्रकाश सायमीसँग प्राविधिक साथी राजु थापालाई धन्यवाद म हरिशरण लामिछाने पनि बिदा चाहन्छु तपाईँको आजको दिन शुभ रहोस् नमस्कार।